नेपाल दर्पणमा साथी रूबिना श्रेष्ठसँगै सुनिता पहरीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग
चुनाव 74 स्थानीय तह
अब 34 दिन बाँकी।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
मन्त्री परिषदको बैठक अझै चल्दै, प्रहरी महानिरीक्षक नियुक्ति र संविधान संशोधन प्रस्तावमाथि छलफल।
झाडा पखला र हैजा नियन्त्रणका लागि सरकारको नयाँ योजना, महामारी नियन्त्रणका लागि प्रभावकारी हुने।
उद्योग वाणिज्य महासंघको 51 साधारण सभा काठमाडौँमा शुरू, नेतृत्व चयनका लागि भोलि मतदान हुने।
सिरियामा जारी द्वन्द्व समाधानका लागि संयुक्त पहलको खोजी गर्नुपर्ने G7 को निष्कर्ष। सिरियाको मामिलामा टाढै बस्न रसियालाई दबाव।
र डीपीएल क्रिकेटमा रूपन्देही च्यालेन्जर र सीवाईसी अतरिया विजयी।
मानिस हराएको सूचना। विक्रम सम्बत 2071 साल चैत 22 गते, तदनुसार 5 अप्रेल सन् 2015 म्याग्दी जिल्लाको खोप्रा डाँडाबाट बयली जाने क्रममा मलेसियन पर्यटक डेनिस ली बेपत्ता भएकाले फेला पार्नुहुने महानुभावले मलेसियन राजदूतावासको मोबाइल नम्बर 98010 08 000 अथवा 98010 26551 खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। पहिलो खबर दिनेलाई 10,00,000 रूपियाँ नगद पुरस्कार समेत दिइनेछ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर।
विकासको पहल, चुनावी चहल पहल।
पच्चीस दिनपछि बसेको मन्त्री परिषदको बैठक अहिले पनि चलिरहेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा जारी बैठकमा प्रहरी महानिरीक्षक नियुक्ति तथा संविधान संशोधनको नयाँ विधेयकमाथि छलफल भइरहेको छ। सर्वोच्च अदालतले चैत 9 गते दिएको परमादेशलाई विचार गर्दै डीआईजीहरूमध्ये बढ़ी अंक पाउनेलाई महानिरीक्षक नियुक्ति गर्ने तयारी सरकारले गरेको छ, जसमा प्रकाश अर्यालको सम्भावना बढ़ी छ। यसअघि सरकारले तेस्रो वरियताका डीआईजी जयबहादुर चन्दलाई फागुन 1 गते महानिरीक्षकमा सिफारिश गरेको थियो। त्यसै दिन महानिरीक्षकका प्रत्याशी डीआईजी नवराज सिलवालले सर्वोच्चमा रिट दायर गरेपछि सर्वोच्चले सरकारको सिफारिश तत्काल कार्यान्वयनमा रोक लगाएको थियो र चैत 8 गते सर्वोच्चको पूर्ण इजलासले प्रहरी नियमावलीको नियम 41 अनुसार योग्य तथा बढ़ी अंक पाउनेलाई आईजीपी नियुक्त गर्न भन्दै सरकारले चन्दलाई आईजीपीमा नियुक्त गर्न दिएको सिफारिश खारेज गरेको थियो।
यस्तै सरकारले तयार पारेको संविधान संशोधन प्रस्तावमाथि पनि अहिले बैठकमा छलफल भइरहेको छ। संसदमा यसअघि नै पेश भएको संविधान संशोधन विधेयक पारित हुने सम्भावना नभएपछि सरकारले नयाँ संशोधन विधेयक बनाएको छ। नयाँ विधेयकमा सीमांकन बाहेक सरकारी कामकाजको भाषा, मातृभाषा, नागरिकता र राष्ट्रिय सभामा प्रतिनिधित्वको विषयलाई संशोधन गरिने उल्लेख छ। यसैबीच मन्त्री परिषद बैठकमा उप प्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि अनुपस्थित हुनुभएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पछिको वरियता नपाउने भएपछि उहाँ मन्त्री परिषद बैठकमा अनुपस्थित हुनुभएको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उप प्रधानमन्त्री कमल थापालाई माथिल्लो वरियता दिने तयारी गरेपछि निधि असन्तुष्ट रहँदै आउनुभएको छ।
दुई नम्बर प्रदेशका धनुषा र सर्लाहीमा मतदान केन्द्र निर्धारण भएको छ। यसअघि मधेसी मोर्चाको विरोधका कारण निर्धारित मितिमा केन्द्र सिफारिश हुन सकेको थिएन। प्रमुख जिल्लाधिकारीको संयोजकत्वमा स्थानीय दलका प्रतिनिधि सहितको बैठकले केन्द्र निर्धारण गरेर पठाएको निर्वाचन आयोगले जनाएको छ। आयोगको अनुसार बाँकी 4 जिल्लामा पनि 1-2 दिनमै केन्द्र निर्धारण हुनेछ।
आगामी वैशाख 31 गते हुने स्थानीय तहको चुनावमा खटिने मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका लागि चुनाव व्यवस्थापन र सञ्चालन प्रशिक्षण तालिम शुरू भएको छ। निर्वाचन आयोगले विराटनगर, सिन्धुली, धुलीखेल, पोखरा, हेटौँडा, सुर्खेत र धनगढ़ीमा आज एकैसाथ तालिम शुरू गरेको हो। 75 जना मुख्य निर्वाचन अधिकृत तथा 669 जना निर्वाचन अधिकृतका लागि प्रशिक्षण शुरू गरिएको निर्वाचन आयोगले जनाएको छ। प्रशिक्षणपछि उनीहरूले 42,000 मतदाता मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षण दिनेछन्।
नेपाली कांग्रेसले स्थानीय तहको चुनावको प्रचार प्रसारका लागि आगामी वैशाख 2 गतेभित्र 744 तहमै प्रचार प्रसार समिति गठन गरिसक्ने भएको छ। पार्टीको केन्द्रीय प्रचार प्रसार समितिको आज बसेको बैठकले चैत 31 गतेभित्र अनिवार्य रूपमा सबै जिल्लामा प्रचार प्रसार समिति गठन गर्न परिपत्र गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। समिति गठन गर्दा जिल्लामा रहेको पार्टीको जिल्ला प्रचार विभाग प्रमुखको संयोजकत्वमा नेपाल प्रेस युनियनको अध्यक्ष वा युनियनले तोकेको प्रतिनिधिलाई सह संयोजक बनाउन निर्देशन दिइएको छ।
यसैबीच नेपाली कांग्रेसले आज दाङको तुलसीपुरमा प्रदेश नम्बर 5 को चुनावी सभा गरेको छ। सभाका क्रममा सभापति शेरबहादुर देउवाले मधेसी पहाड़ी भनेर एकअर्का विरूद्ध लाग्ने भन्दा पनि मेलमिलाप गरेर अघि बढ़नुपर्ने र समयमै चुनाव गरेर संविधान कार्यान्वयन गर्नुपर्नेमा जोड़ दिनुभयो। यस्तै पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा अहिलेसम्म पूर्वाधार निर्माण भएको र तीनवटै तहको चुनाव तोकिएको मितिभित्र भए मात्र देशलाई समृद्ध बनाउने अभियान शुरू हुने बताउनुभयो।
पर्वतमा क्रियाशील नागरिक संगठनले स्थानीय तहको चुनावमा बालबालिकाको प्रयोग नगर्न, विद्यालयमा आमसभा नराख्न तथा मतदान केन्द्रलाई अपाङ्ग मैत्री बनाउनुपर्ने माग गर्दै प्रमुख जिल्ला अधिकारीको अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएका छन्। उनीहरूले विद्यालयका भित्ता वा पर्खालमा चुनाव सम्बन्धी पोस्टर नटास्न, भित्ते लेखन नगर्न नगराउन पनि आग्रह गरेका छन्। ध्यानाकर्षण पत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी प्रवीण ढकालले जिल्लामा क्रियाशील राजनैतिक दलहरूको संयुक्त बैठक राखेर ध्यानाकर्षण पत्रका माग लागू गर्न आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
गोर्खाको गण्डकी गाउँपालिका वडा नम्बर 7 घ्यालचोकको छतिवन गैराका चेपाङ समुदायले स्थानीय तहको चुनावमा भोट नहाल्ने बताएका छन्। यसअघिका चुनावमा गाउँको विकासको आश्वासन दिएका नेताहरूले कुनै काम नगरिदिएपछि उनीहरू असन्तुष्ट बनेका हुन्। करिब 60 घरधुरी चेपाङ समुदायको बसोबास रहेको छतिवन गैरामा खानेपानीको चरम अभाव छ। पृथ्वीराज मार्ग अन्तर्गत धादिङको जोगीमाराबाट त्रिशुली तरेपछि आधा घण्टाको पैदल दूरीमा पुग्न सकिने छतिवन गैरा गाउँका बासिन्दाको माग पनि धेरै छैन। गाउँमा खानेपानीको उपलब्धता र मोटर बाटो, अबको स्थानीय तहको चुनावमा जसले यी माग पूरा गर्न सक्छ उसैलाई भोट दिने पनि केही चेपाङ अगुवाहरू बताउँछन्। ग्यालचोकको छतिवन गैरा गाउँ पुगेर उज्यालो सहकर्मी किरण लोहनीले तयार पारेको रिपोर्ट।
खै हाम्रो के थाहै छैन सर, यसरी नै चमर छैन सर, यहाँ अहिले अनपढ नै भएर जस्तै अरूले भने त्यहीमा दोकानी खाले नै भएको छ सर अहिलेसम्म।
गोर्खाको ग्यालचोक छतिवन गैराका काली बहादुर चेपाङ, भोट खसाल्ने दिन आउन एक महिना पनि बाँकी छैन, तर सबैजसो चेपाङ जातिको बसोबास रहेको यो गाउँमा चुनावबारे कसैलाई चासो छैन। गाउँमुनतिरको रेग्मी टोलमा साँझ बिहान चुनावको चर्चा हुन थालेको धेरै दिन भइसक्यो, तर त्यही ठाउँबाट आधा घण्टा उकालो हिँडेपछि पुगिने छतिवन गैरा को चेपाङ गाउँमा भने चुनावबारे किन चासो नदेखिएको होला त? स्थानीय शीतला निमाविका शिक्षक समेत रहेका अनुप चेपाङ,
त्यही त कामको व्यस्तता आफ्नै गुजारामा हिँड्छन्, त्यही भएर नै हो। जो चाहिँ गाउँको नेता पहिलेदेखि जुन चाहिँ मान्दै आएको छ उही मान्छे भोट माग्न आएपछि उसलाई स्वात्तै जाने चेतनाको अभावले नै मुख्य कारण नै यही हो।
दिनदिनै ज्याला मजदुरी गरेर गुजारा गर्नुपर्ने बाध्यता र राजनीतिक चेतनाको कमीका कारण चेपाङ समुदायलाई चुनावबारे थाहा छैन, तर त्यति कारणले मात्र उनीहरूले चुनावलाई महत्व नदिएका भने होइनन्। गाउँका टाठा बाठाले जता हाल्न भन्यो त्यतै भोट हाल्ने गरेका उनीहरूलाई अहिले भने लाग्न थालेको छ पहिलेको भोटको कदर भएन भन्ने। यसपालि भने जसले जहाँ भन्यो त्यही नभई चेपाङ समुदायले पनि मतदानमा विवेक प्रयोग गर्ने बताउनुहुन्छ युवा मिलन चेपाङ।
हामी आफ्नै जनजातिमा उठ्दाखेरि अझै राम्रो हुन्थ्यो, केही जाने त्यसमा पनि अब कुनै चाहिँ अब अघि बढेन भने चाहिँ अब अरू पार्टीहरू आउँदाखेरि पनि हामीले पहिला एउटा चाहिँ केही केही कुरा एउटा विकास नदेखा छ भने चाहिँ हामी अगाडि बढ्दै नपरौँ।
पहिलेका चुनावहरूमा आखिरी दिनतिर भोज खुवाएर आफूले भनेको ठाउँमा भोट हाल्न उर्दी गर्ने गरिएको पुराना पुस्ताका चेपाङहरू बताउँछन्। जुन क्रम गएको संविधान सभाको चुनावसम्म पनि चलेकै थियो, तर एक दिनको भोज भत्तेरले बहकिएर भन्दा पनि यो पटक भने आफ्नो इच्छा लागेको पार्टीलाई भोट हाल्ने बताउनुहुन्छ 65 वर्षका बुद्धिमान चेपाङ।
तर पाया खाइदिने पनि हो, करले गु पनि आउँदैन, आफ्नो निचेल जान्छौ, म चाहिँ आफ्नो छोरीले दिने हो।
झण्डै 60 घरधुरी चेपाङको बसोबास रहेको यो गाउँमा खानेपानीको चरम अभाव छ, मोटर बाटो र सिंचाईको सुविधा छैन। पटक पटकको चुनावमा भोट माग्न आउने नेता र उनका प्रतिनिधिसँग चेपाङ समुदायले मागेको पनि यति नै हो। भोट माग्नेले हुँदैन र सक्दिन पनि भनेनन्, तर काम गरेनन्। त्यसैले यो पटक चाहिँ चुनाव अघि नै विकासको काम जसले थाल्छ उसैलाई भोट हाल्ने नभए भोट खसाल्ने नजाने सोचमा छन् केही चेपाङ अगुवाहरू। तिनै मध्येका एक हुन् कमल चेपाङ।
यतिखेर चाहिँ जो जुन पार्टी भोट माग्न आउँछ त्यो पार्टीलाई हामीले कुरा राख्छौँ कि हामीलाई बाटो र खाने पानी थिन्जे पानीहरू हामीलाई अगाडि उहाँहरूले चाहिँ गरिदिन सक्छ भोट दिनेछौँ, सक्दैन हामी भोट दिँदैनौँ।
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको जोगीमाराबाट त्रिशुली नदी तरेर झण्डै 1 घण्टाको पैदल दूरीमा पर्छ छतियन गैरा गाउँ। तर त्रिशुली पारी राजमार्ग आसपासमा फस्टाएको विकासे लहरलाई माथि डाँडाबाट टुलु टुलु हेर्न बाध्य छन् यहाँका चेपाङ समुदाय। एक दिनको भोज भतेरको भरमा होइन, आफ्नो समुदायप्रति उम्मेद्वारको विकासे प्रतिबद्धता र कार्यान्वयनको टुङ्गो गरेर मात्रै भोट खसाल्ने सोचमा छन् उनीहरू। त्रिशुली पारीको विकासलाई आफ्नो गाउँसम्म जोड्न सक्ने नेताको खोजी गरिरहेका चेपाङको घर दैलोमा कुन कुन पार्टी र नेता के आश्वासन लिएर पुग्लान् कुन्नी। तर वर्षौंदेखि कज्याएर राखिएका चेपाङको यो बाघी आवाजले बिना योजना केवल भोटको आशा गर्ने उम्मेद्वारलाई भने सजिलो पार्ने देखिँदैन।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
नेपाल सरकार अर्थ मन्त्रालय आन्तरिक राजस्व विभागको आर्थिक वर्ष 2073-74 आयकरको दोस्रो किस्ता बापतको रकम दाखिला गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना। आयकर ऐन 2058 संशोधन सहितको दफा 95 उपदफा 4 बमोजिम आर्थिक वर्ष 2073-74 कारोबारको संशोधित अनुमानित करको विवरण पेश गर्नुपर्ने भए सो विवरण र आयकर ऐन 2058 दफा 94 उपदफा 1 बमोजिम दाखिला गर्नुपर्ने अनुमानित करको दोस्रो किस्ता बापतको 70% रकम मध्ये तिर्न बाँकी कर रकम यही 2073 चैत्र मसान्तभित्रै ठूला करदाता कार्यालय वा आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा दाखिला गरी शुल्क तथा ब्याजबाट बचौं। गौरवका साथ तिरौं कर, समृद्ध राष्ट्र हाम्रो रहर।
उज्यालो क्विज, आजको प्रश्न।
तीर्थ तथा पर्यटकीय स्थलका रूपमा प्रसिद्ध मुक्तिनाथ मन्दिर कुन जिल्लामा पर्छ?
ए मुस्ताङ, बी मनाङ।
यसको उत्तर तपाई आफ्नो मोबाइलको मेसेज बक्समा गई क्विजको छोटकरी रूप QZ टाइप गरी एक स्पेस दिएर सही अप्सन ए वा बी टाइप गरी 35566 मा SMS गर्नुहोस्।
सही उत्तर दिने मध्ये कम्प्युटरले छानेको एकजनाको लागि चन्द्रागिरी केबलकारको टिकट पुरस्कार स्वरूप दिइनेछ।
सही उत्तरका लागि भोलि बिहान 6:30 प्रसारण हुने कार्यक्रम उज्यालो फल्चा सुन्न नबिर्सनुहोला।
उज्यालो क्विजका साथमा
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले मन्त्री परिषदको बैठक अझै चल्दै, प्रहरी महानिरीक्षक नियुक्ति र संविधान संशोधन प्रस्तावमाथि छलफल, दुई नम्बर प्रदेशका धनुषा र सर्लाहीमा मतदान केन्द्र निर्धारण लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। सरकारले झाडापखाला एवं हैजा नियन्त्रण सम्बन्धी नयाँ पञ्चवर्षीय तयारी तथा सम्बोधन योजना शुरू गरेको छ। हरेक वर्ष विभिन्न ठाउँमा हैजा तथा झाडापखाला महामारीको रूपमा फैलदा धेरैले ज्यान गुमाइरहेकाले नियन्त्रण गर्न इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आज पञ्चवर्षीय तयारी तथा सम्बोधन योजना सार्वजनिक गरेको हो। महाशाखाका निर्देशक डाक्टर भीमाचार्यले आगामी दिनमा सरकारी तथा गैर सरकारी संस्थाका लागि हैजा नियन्त्रण सम्बन्धी काम गर्न योजनाले सहयोग गर्ने बताउनुभयो। महाशाखाका उपस्वास्थ्य प्रशासक डाक्टर गुणनिधि शर्माले योजनाले हैजा फैलन नदिने, हैजाबाट हुने मृत्युका घटना र महामारी नियन्त्रणका लागि सहयोगात्मक र समन्वयात्मक व्यवस्था गर्ने बताउनुभयो। विश्वमा 28,000 देखि 1,42,000 जना व्यक्तिको हैजाका कारण ज्यान जाने गरेको विश्व स्वास्थ्य संगठनको तथ्याङ्क छ।
सर्वोच्च अदालतमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग तत्काल गठन गर्न माग गर्दै रिट दायर भएको छ। स्थानीय तह र प्रदेशलाई केन्द्रबाट दिइने आर्थिक सहायता आयोगले निर्धारण गर्ने भए पनि बजेट आउने समय घर्किदा समेत आयोग नबनेको भन्दै सन्तोष दंगाल र यज्ञ प्रसाद खतिवड़ाले रिट दायर गर्नुभएको हो। रिटमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, संवैधानिक परिषद, अर्थ मन्त्रालय, कानून मन्त्रालय र व्यवस्थापिका संसदलाई विपक्षी बनाइएको छ। रिटको सुनवाई भोलिका लागि तोकिएको छ।
म्यानपावर कम्पनी दर्ता नगरेको भन्दै वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे विरूद्ध फेरि सर्वोच्च अदालतमा मुद्दा परेको छ। यो महानिर्देशक पाण्डेलाई म्यानपावर दर्ताको विषयमा परेको तेस्रो मुद्दा हो। अदालतले गएको माघ 12 गते निर्देशनात्मक आदेश जारी गर्दै विभागलाई आइन्दा यस्ता मुद्दा नआउने गरी काम गर्न भनेको थियो, तर विभागले पछिल्लो पल्ट 80 म्यानपावर दर्ता गरे पनि आवेदन आएका सबै म्यानपावर दर्ता नगरेपछि विभाग विरूद्ध फेरि सर्वोच्चमा अर्को रिट परेको हो।
नेपाल वायुसेवा निगमका क्याप्टेन सुवर्ण अवाले 93,600 अमेरिकी डलर सहित पक्राउ परेका छन्। नेपाल वायुसेवा निगमको जहाजबाट दुवै जान लागेका बेला जाँचका क्रममा उनी पक्राउ परेका विमानस्थलका प्रहरी वरिष्ठ उपरीक्षक प्रेमचन्दले जानकारी दिनुभयो। अवालले हातमा बोकेको झोलामा अमेरिकी डलर राखेर विमानस्थल छिर्न लागेका बेला प्रहरीले पक्राउ गरेको हो। अवालले माथि राजस्व अनुसन्धान विभागले अनुसन्धान अगाडि बढ़ाएको छ भने जिल्ला अदालत ललितपुरले 5 दिन थुनामा राख्न अनुमति दिएको छ।
नेपाल उद्योग वाणिज्य महासंघको 51 साधारण सभा काठमाण्डुमा शुरू भएको छ। साधारण सभाको उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय प्रणालीमा देशभित्र वस्तु सेवा र पूँजीको आवत जावतमा कुनै प्रकारको दोहोरो कर नलाग्ने स्पष्ट पार्नुभयो। संघीय प्रणालीमा सरकारका तहबीच दोहोरो कर नलाग्ने र जिम्मेवारीको बाँडफाँडका कारणले दुई वा त्योभन्दा बढ़ी तहमा उद्योगी व्यवसायीले बेहोर्नुपर्ने प्रक्रियागत झन्झट कम गर्न सरकारले सचेत भएर काम गर्ने प्रधानमन्त्री प्रचण्डले विश्वास दिलाउनुभयो। महासंघको नयाँ नेतृत्व चयनका लागि भोलि चुनाव हुनेछ। वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने भएकाले किशोर कुमार प्रधान र शेखर गोल्सा वरिष्ठ उपाध्यक्षमा चुनाव लड्दै हुनुहुन्छ। महासंघको आगामी कार्यकालका लागि 64 पदमा 112 जना प्रतिस्पर्धी छन्।
मूलधारमा महिला फिल्म निर्माता भन्ने नारासहित नेपालमा पहिलो पटक महिला फिल्म फेस्टिभल गरिएको छ। फिल्म फेस्टिभलमा 8 देशका 10 फिल्म प्रदर्शन गरिएको थियो। महिलाले नै निर्देशन गरेका फिल्ममा पत्रकारिता गर्ने महिलाका समस्या र चुनौती पनि समेटिएको थियो। अरू देशमा जस्तै नेपालमा पनि पत्रकारिता गर्ने महिलाले अवसरभन्दा बढ़ी चुनौती खेप्नु परेको छ। मदन पौड्यालको रिपोर्ट।
आफ्नो क्षमताको कुरा भन्दा पनि अनुहार देखाउन जाने भनिन्थ्यो क्या टेलिभिजनलाई, त्यस्तो किसिमको र छरछिमेकीदेखि लिएर इष्टमित्रहरूले यस्तो ठाउँमा काम गर्न हुन्न महिलाले भन्ने किसिमको वातावरण पनि मैले भोगेको थिएँ।
नेपाल टेलिभिजनमा काम गर्दै गर्दाका अनुभव सुनाउँदै महिला अधिकार कर्मी वन्दना राणा, उहाँले पत्रकारिता शुरू गर्दा महिलाको संख्या औंलामा गन्न सकिने मात्रै थियो। त्यसमा पनि समाचार शाखामा रिपोर्टिङ, समाचार वाचन र कार्यक्रम उत्पादन गर्नु निकै अप्ठ्यारो थियो। तुलनात्मक रूपमा विस्तारै परिवर्तन हुँदै गएको भए पनि महिलाका लागि अझै सहज वातावरण भने छैन।
अब सकेसम्म महिलालाई चाहिँ अलिकति हीनताको बोधले हेरिदिने, महिलाको विशेष आवश्यकताको कुरा ध्यान नदिने, यस्ता कुराहरू चाहिँ धेरै संघर्ष गर्न पर्थ्यो। तर अब एक किसिमले अब एउटा संयमता अपनाएर यो कुरामा निरन्तरता दिँदाखेरि चाहिँ त्यो कुरामा परिवर्तन आयो जस्तो लाग्छ।
समग्र महिलाको समस्या बुझेर समाधानका लागि पहल गर्ने पेसामध्ये पत्रकारिता पनि एक हो। चाहे त्यो सुन्न सकिने होस् या पढ्न र देख्न सकिने नै किन नहोस्, तर आफ्नै पुरुष सहकर्मीको व्यवहार, घर परिवारको असहयोग, संघ संगठनको नेतृत्वमा ठाउँ नपाउनु जस्ता थुप्रै चुनौती छन्। जुन चुनौतीका कारण कतिपय पत्रकार महिला पेसाबाटै पलायन हुनुपर्ने बाध्यता छ। हौसला र प्रोत्साहन भन्दा पनि बढी आलोचनाको शिकार हुनुपर्छ भन्नुहुन्छ इमेज टेलिभिजनमा कार्यरत शैलजा सिंह।
अलिकति फरक चाहिँ पर्दो रहेछ, तर पनि सबभन्दा कुरा ठुलो चाहिँ के रहेछ भने यो बारेमा आफै नै सक्षम भएर, आफै नै टेक्निकल्ली होस् बाई क्वालिफिकेसन होस्, आफूले नै सक्षम भएर इस्युजहरू न महिला होस् न पुरुष समान रूपले नै अगाडि बढ्नुपर्छ जस्तो लाग्छ।
जतिसुकै अनुभवी र क्षमतावान भए पनि पुरुषको तुलनामा पत्रकार महिला कमजोर नै हुन्छन् भन्ने मानसिकता पनि अर्को पक्ष हो। संचार गृहले पनि अवसर भएको अवस्थामा पनि महिलालाई निर्णायक स्थानमा राख्न चाहँदैनन्। लैंगिक विभेद बिना पत्रकारितामा महिलालाई टिकाउन र संख्या बढाउन अवसर दिनुपर्छ भन्नुहुन्छ वरिष्ठ पत्रकार कनकमणि दीक्षित।
महिलाहरूलाई चाहिँ नि को संख्या नेपाली पत्रकारिता रेडियो टेलिभिजन र प्रिन्ट र त्यसमा पनि सकेसम्म उच्चतम तहमा र सम्पादकीय तहमा लिएर आउनु पर्यो भन्नेमा हामीले एक आपसमा चाहिँ एउटा मन बनाएर अगाडि बढ्नु पर्यो।
पेसागत क्षमता र दक्षताको आधारमा अवसर दिने र संचार गृह पनि महिला मैत्री बन्ने हो भने पनि पत्रकार महिलाले भोग्दै आएका चुनौती कम गर्न सकिन्छ।
सिधाकुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
ल है, जुलुसमा धेरै मानिस हुनुपर्छ, गाउँका कोही छुट्नुहुन्न, सबैलाई ल्याउनु नि।
हुन्छ, सुन त, केटाकेटीलाई पनि ल्याउनु नि, बच्चाहरूलाई बुझाइयो भने आमा बुबालाई बुझाउँछन्, मत बढी आउँछ, त्यसपछि हाम्रो जित पक्का।
के भन्नुभएको यस्तो, बाल बालिकालाई कुनै पनि राजनीतिक दलको र्याली, आमसभा, पोस्टर टाँच्ने, पर्चा पम्पलेट बाँड्ने, निर्वाचनको केन्द्रमा वयस्कको सच्चामा लाइन बसाउने, विजय जुलुस वा पक्ष विपक्षमा प्रयोग गर्न पाइँदैन।
बाल बालिकालाई दलगत राजनीतिमा लगाउनु बाल अधिकारको उल्लङ्घन हो, बाल बालिकालाई बालापनमै हुर्कन दिउँ।
प्लान इन्टरनेशनल नेपालको सहकार्यमा बाल बालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान।
लोक सेवा परीक्षा तयारीको लागि एक छुट्टै नाम, सफलताको लागि कहीँ कतै नअलमली सिधै कोसिसमै जाउँ।
हामी कहाँ सञ्चालन हुने कक्षाहरू, शाखा अधिकृत, नासु, खरिदार, प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, अधिकृत क्याडेट, बैंकिङ, सार्वजनिक संस्थान, शिक्षक सेवा आयोगका विभिन्न पद।
मुख्य विशेषताहरू,
चर्चित लेखक तथा सम्बन्धित क्षेत्रका विज्ञ र वरिष्ठ प्रशिक्षकहरूबाट कक्षा सञ्चालन,
हरेक हप्ता नमुना परीक्षा लिई फिडब्याक दिइने, कमजोर विद्यार्थीका लागि थप विशेष कक्षाको व्यवस्था,
हरेक समूहमा पहिला भर्ना हुने 20 जनालाई विशेष छुटको व्यवस्था,
होस्टलको समेत व्यवस्था भएको,
छिटो गरौँ, धमाधम कक्षाहरू सञ्चालन भइरहेका छन्।
थप जानकारीका लागि कोशिश शैक्षिक केन्द्र, नयाँ पानेश्वर काठमाडौँ, फोन नम्बर 41070007, 98511-72194,
41070007, 98511-72194।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44282, 44282।
कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर, पाँच थर र सिराहामा आगलागीका कारण 48 वटा घर जलेर नष्ट भएका छन्। सिराहाको सखुवा ननकारकटी सिमराहा को दलित बस्तीमा भएको आगलागीबाट 40 वटा घर जलेर नष्ट भएका छन्। यस्तै पाँच थरको हिलिहाङ गाउँपालिका सुभाङको जंगलबाट सल्केको आगो बस्तीमा पस्दा 8 घर जलेर नष्ट भएका पाँच थरका प्रहरी नायब उपरीक्षक नकुल पोखरेलले जानकारी दिनुभयो। यसैबीच खोटाङको जन्ते ढुङ्गा गाउँपालिका 5 चिसापानीको सामुदायिक वनमा लागेको डढेलो नियन्त्रण बाहिर गएको छ। डढेलोले सामुदायिक वनको झण्डै 26 हेक्टर क्षेत्रफल नष्ट भइसकेको सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सूरज राईले बताउनुभयो। खोटाङकै ऐसलु खर्क गाउँपालिकाको बाबियो खर्क सामुदायिक वन र तसारे जुवारे सामुदायिक वनमा गएको शनिबारदेखि लागेको डढेलो पनि अझै निभाउन सकिएको छैन।
राष्ट्रिय पुननिर्माण प्राधिकरणले भूकम्पबाट कम प्रभावित 17 जिल्लामध्ये लमजुङ, पर्वत, धनकुटा र सोलुखुम्बुमा अनुदान वितरण शुरू गरेको छ। ती जिल्लामा घर बनाउन पहिलो किस्ता बापतको 50,000 रूपियाँ वितरण शुरू गरिएको प्राधिकरणका प्रवक्ता यमलाल भूषालले जानकारी दिनुभयो। प्राधिकरणले भूकम्प अति प्रभावित 14 जिल्लामा अनुदान सम्झौता भइसकेका झण्डै 98% लाभग्राहीलाई अनुदानको पहिलो किस्ता वितरण गरिसकेको छ।
भक्तपुरको प्रसिद्ध बिस्केट यात्रा शुरू भएको छ। नयाँ वर्षको आगमनसँगै 8 रात 9 दिनसम्म मनाइने तान्त्रिक महत्व बोकेको बिस्केट जात्राको पहिलो दिन आज भैरवनाथ र भद्रकालीको रथ तान्ने परम्परा छ। जात्रामा तान्त्रिक विधि अनुरूप निर्माण गरिएको भैरवको रथ तौमढ़ीबाट भक्तपुरको माथिल्लो क्षेत्र र तल्लो क्षेत्रका बासिन्दाले आफ्नो क्षेत्रमा तान्ने परम्परा छ। जात्रा आगामी वैशाख 5 गते सकिनेछ।
अर्घाखाँचीको पणिनी गाउँपालिका पटौतीका दलित समुदाय पानी पिउन पाएपछि खुशी भएका छन्। केही समय अघिसम्म घण्टौं पैदल हिँडेर पानी बोक्ने गरेका पटौतीका दलित समुदाय घर नजिकै धारामा 24 घण्टा पानी आउन थालेपछि खुशी भएका हुन्। नागरिक सचेतना केन्द्रको समन्वय र सहभागितामा जिल्ला विकास समितिबाट दलित बस्तीमा साना पूर्वाधार अन्तर्गत खानेपानी योजना पुर्याइएको हो। योजना सम्पन्न भएपछि पटौती तल्ला निगालीका 38 घर परिवार लाभान्वित भएका छन्।
पर्वतको फलेवासबाट फलेवासमा जीपबाट खसेर फलेवास नगरपालिका सातकी धारणा पौडेलको ज्यान गएको छ। फलेवास थाना मौलाबाट सदरमुकाम कुस्माका लागि छुटेको जीपमा विद्यालय जाँदै गरेकी पौडेलको खसेर ज्यान गएको प्रहरीले जनाएको छ।
मेरो पनि भन्नु छ।
गोर्खाको बारपाकमा बनाइने भूकम्प स्मृति पार्कको नक्सा सहितको खबर उज्यालो अनलाइनमा पढेर फेसबुकमा कमल थापाले लेख्नु भएको छ, यो वन्य होइन साथीहरू, कागजमा मात्र सीमित रहनेछन्, अरू केही होइन, अब चुनाव आउँदैछ, यो मात्र होइन अरू पनि थुप्रै योजना बनाउँछौ भन्छन्, तर बन्ने चाहिँ कहिल्यै होइन, यी त चुनावी नारा हुन्, अब के गर्ने आफै विचार गरेर आफ्नो अमूल्य भोटको सही ठाउँमा प्रयोग गरौं।
पूर्णचन्द्र लिम्बुले 35566 पठाएको एसएमएसमा लेखिएको छ, गाउँका सड़कहरू चिल्ला हुन थाले, किन होला भनेको त चुनाव आएर पो रहेछ।
प्रकाश पाइतोला फेसबुकमै लेख्नुहुन्छ, भूकम्प प्रभावितलाई पुनर्स्थापना गर्नु छैन, स्मृति पार्कमा यति धेरै खर्च, अनुत्पादक क्षेत्रमा लगानी गर्नाले नै हामी पछाडि पर्छौ।
फेसबुकमा छत्र लगाई खड्काले लेख्नु भएको छ, स्थानीय तहको चुनावको हल्लाले गाउँदेखि शहरसम्म तातेको छ, तर कर्णालीका ती गरीब नागरिकका लागि कसैले केही सोचेका छन् कि छैनन्।
अनि दोस्रो वरियता नपाएको भन्दै गृहमन्त्री विमलेन्द्र निधि मन्त्री परिषद बैठकमा नगएकोमा बलराम कार्की टिप्पणी गर्नुहुन्छ, हामी एक दिन जागिर नजाँदा तलब काटिन्छ, तर गृहमन्त्री मन्त्री परिषद बैठकमा नजाँदा केही हुँदो रहेनछ, बुढापाकाले नेपालको कानून, ठूलालाई चैन, सानोलाई ऐन, त्यसै भनेका होइन रहेछन्।
डाक्टर सुनिल सिटौलाले ट्वीट गर्नुभएको छ, मन्त्री परिषद बैठकमा मन्त्री नै नगएपछि उहाँले सम्हालेको मन्त्रालयको विषय र प्रसंग चाहिँ कसले गर्ने नि, यस्तो पनि मन्त्री हुन्छ भन्ला नै फेरि नागरिकले।
विचारका लागि तपाईँलाई धन्यवाद। तपाईँ पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ, आफ्नो विचार हाम्रो आइभीआर नम्बर 01500192 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू ऋग्वेद शर्मा र मोहन पौडेल। अब विदेशका खबर। विश्वका शक्तिशाली देशको समूह G7 सिरियामा जारी द्वन्द समाधानका लागि संयुक्त पहलको खोजी गर्नुपर्ने बताएको छ। इटलीमा भएको G7 विदेश मन्त्रीहरूको बैठकमा गत हप्ता भएको रासायनिक आक्रमणपछिको अवस्थामा रसियालाई सिरियाको मामिलाबाट टाढा रहन दबाव दिनुपर्नेमा व्यापक छलफल भएको बीबीसीले जनाएको छ। रसियाले सिरियाका राष्ट्रपति बशर अल असदलाई दिँदै आएको सैन्य सहयोग रोक्न दबाव सृजना गर्नुपर्नेमा विदेश मन्त्रीहरूले जोड़ दिएका हुन्। बेलायतका विदेश मन्त्री बोरिस जोनसनले रसियाले आफ्नो गतिविधि नरोकी थप प्रतिबन्ध लगाउने बताउनु भएको छ। क्रिमिया क्षेत्रलाई आफ्नो भूभागमा गाभेपछि रसियामाथि ईयू र अमेरिकाले यसअघि नै प्रतिबन्ध लगाउँदै आएको छ। यस्तै G7 अमेरिकाले पनि आफ्नो सिरिया सम्बन्धी नीति स्पष्ट पार्नुपर्नेमा जोड़ दिएको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब एउटा खेल खबर। धनगढ़ी प्रिमियर लीग क्रिकेट डीपीएलमा रूपन्देही च्यालेन्जर्स र सीवाईसी अत्तरियाले विजय शुरूआत गरेका छन्। आज भएको खेलमा रूपन्देहीले कञ्चनपुर आइकोनिकलाई 14 रनले हरायो। रूपन्देहीले दिएको 146 रनको लक्ष्य पछ्याएको कञ्चनपुरले निर्धारित ओभरमा 9 विकेट गुमाउँदै 131 रन मात्र बनाउन सक्यो। आज भएको पहिलो खेलमा सीवाईसी अत्तरियाले काठमाण्डु गोल्डेन्सलाई 40 रनले हरायो। 147 रनको लक्ष्य पछ्याएको काठमाण्डुले 18 ओभर 4 बलमा सबै विकेट गुमाएर 106 रन मात्र बनाउन सक्यो।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
मन्त्री परिषदको बैठक अझै चल्दै, प्रहरी महानिरीक्षक नियुक्ति र संविधान संशोधन प्रस्तावमाथि छलफल।
झाडा पखला र हैजा नियन्त्रणका लागि सरकारको नयाँ योजना, महामारी नियन्त्रणका लागि प्रभावकारी हुने।
उद्योग वाणिज्य महासंघको 51 साधारण सभा काठमाडौँमा शुरू, नेतृत्व चयनका लागि भोलि मतदान हुने।
सिरियामा जारी द्वन्द समाधानका लागि संयुक्त पहलको खोजी गर्नुपर्ने G7 को निष्कर्ष। सिरियाको मामिलामा टाढै बस्न रसियालाई दबाव।
र डीपीएल क्रिकेटमा रूपन्देही च्यालेन्जर्स र सीवाईसी अत्तरिया विजयी।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै रुबिना श्रेष्ठ र सुनिता पहरी पनि विदा हुन्छौ। नमस्कार।